نحمده ونصلي على رسوله الكريم اما بعد. محترم بزرگوں اور عزیزوں، یہ تو آپ کو معلوم ہے کہ محرم شروع ہو چکا ہے. اس میں کیا حیثیت ہے اسلامی اعتبار سے وہ تو بعد میں بیان کروں گا. ہمیں کیا کرنا چاہیے اس میں وہ بھی عرض کروں گا، لیکن اس سے پہلے ایک بات اور عرض کرنا ضروری سمجھتا ہوں. ہمیں چونکہ دین کا علم نہیں اور نہ ہم اس کو حاصل کرنے کی فکر کرتے ہیں نہ کوشش کرتے ہیں، دوسرے لفظوں میں یوں کہیے کہ ہم مست ہیں اپنی اسی کھال میں جو ہمارے اوپر اڑھا دی گئی ہے. اس کھال سے نکل کر قبر میں جانے والے ہیں، اس کا ہمیں نہ کوئی فکر ہے نہ احساس ہے. اگر غور سے دیکھا جائے تو موجودہ معاشرے میں 80% ایسے ہمارے بھائی ہیں کہ جن کو اسلام کے عقائد کا علم بھی نہیں، کہ مسلمان کے لیے کون کون سا عقیدہ لازمی ہے، اس کا اعتقاد کس کس چیز پر ہونا چاہیے، کون کون سی چیز ایسی ہے جس پر ایک مومن کو یقین رکھنا لازم ہے، کچھ پتہ نہیں. 80% ایسے نکلیں گے. نہ تو ان کو خود اس بات کا فکر ہے کہ ہمارے عقائد صحیح ہو جائیں، ہمارے اعمال بھی درست ہو جائیں، اور نہ ان کے سرپرستوں کو اور والدین کو اس کی طرف توجہ ہے کہ ہمارا بچہ آگ میں جلنے سے محفوظ ہو جائے. توجہ نہیں. یہ تو اصل میں اپنے بچوں کے ساتھ دشمنی ہے، آخرت کے اعتبار سے اور قبر کے اعتبار سے. یہ دوستی نہیں ہے، اپنی اولاد کے ساتھ یہ اب بدترین درجے کی دشمنی ہے کہ ہم اپنے بچوں کو اور اپنی اولاد کو، اپنے جگر گوشوں کو قبر کے عذاب سے اور جہنم کی آگ سے بچانے کی کوئی فکر نہیں کرتے. یہاں بات تو تلخ ہے، کڑوی ہے، سخت ہے، لیکن جب مرض زیادہ شدید ہو جائے تو ایسی ہی دوا دی جاتی ہے. میٹھی میٹھی گولیاں اس میں فائدہ نہیں پہنچاتی. اس لیے پہلے آپ سے میں معذرت طلب کرتا ہوں کہ اگر تلخ نوائی ہو جائے یا ایسی کوئی بات جو آپ کو گراں گزرے تو اسے نظر انداز کر دیجیے. کسی شخصیت پر میرا اعتراض نہیں، تنقید میری کسی شخصیت پر نہیں، میں تو ایک عام حالت کو بیان کر رہا ہوں، میں بھی اس میں داخل ہوں. تو سب سے پہلے تو میں اپنی ذات پر تنقید کر رہا ہوں. آپ ذرا غور کر کے بتائیے میں نے جو بات کہی ہے وہ غلط ہے یا صحیح. چند روزہ دنیا کے پیچھے ہم پڑ گئے اور اپنے بچوں کو بھی اسی میں لگا دیا، اندھے بن کر پیچھے پڑ گئے. ایسے اندھے بنے کہ نہ ہمیں موت کا کوئی فکر ہے، نہ ہمیں قبر کا کوئی فکر ہے، نہ آخرت کے حساب و کتاب کا کوئی خیال ہے، نہ اللہ کے سامنے پیش ہونے کا اور اس کے سامنے اپنی زندگی کے تمام اعمال کا حساب دینے کا کوئی ہمیں خیال ہے. خود کو خیال نہیں تو اپنے بچوں کے اندر بھی یہ کیسے آ جائے؟ اگر ہم نے بہت زیادہ کیا تو اس کو تھوڑا قرآن پڑھا دیا بس، اور سمجھ لیا کہ دین کا علم اسے حاصل ہوگی. ناظرہ قرآن سے علم دین کا کیا تعلق؟ ناظرہ قرآن کریم سے تو صرف اللہ تعالی کی اس کتاب کی تلاوت اس کو آ گئی. और बहुत बड़ी नियमत है, इसमें कोई शक नहीं। लेकिन इल्म दीन तो नहीं आया। कुरान करीम में जो कुछ मजामीन है, जब तक उसको आदमी न समझे इल्म दीन आ नहीं सकता। नाजरा कुरान पढ़ाने पर हमने किफायत कर ली और समझ लिया कि दीन आ गया है। ये मैं अपने तजुर्बे की बात बता रहा हूं, चूंकि मैं एक इदारे से मुंसलिक हूं और वहां पर कदी बहुत जमाने से हूं, तकरीबन 45 साल हो गए, उससे भी ज्यादा वहां पर आते रहते हैं उम्मीदवार। खालिस दीनी इदारा है, खालिस इल्म दीन का इदारा है, दुनिया के किसी काम का शायबा नहीं है। वहां पढ़ाने के लिए मास्टर हजरात और दूसरे हजरात आते रहते हैं, उनसे हम जो मालूमात करते हैं, हजरत सर पीट लेने को दिल चाहता है कि सर पीट लें हम अपने। सवाल किया मैंने एक साहब से जो उम्मीदवार थे पढ़ाने के, और उनके पास डिग्रियों का ढेर था, यानी यही मौजूदा गिटपिट जो है इसका एक ढेर था। मैंने कहा आपने कुछ दीनी इल्म भी हासिल किया है? कहने लगे हां, बड़े शोर से कहा। मैं तो खुश हो गया। मैंने कहा क्या पढ़ा है आपने, कौन सी किताबें पढ़ी? कि कुरान करीम पढ़ा है। और क्या पढ़ा है? कि और कुछ नहीं पढ़ा, कुरान करीम आपने किस अंदाज में पढ़ा है? कि नाजरा पढ़ा है। अरे भाई किससे पढ़ा है तुमने? किसी आलिम से पढ़ा है? किससे पढ़ा है? कि आलिम होता है तो एक दो बात बताता रहता है, अगर कुरान पढ़ाने वाला कोई आलिम हो, अच्छा आलिम, तो वो दो चार बातें बता दिया करता है पढ़ने वालों को कि जी हमने एक औरत से पढ़ाई, जो पढ़ाया करती थी इसमें, ट्यूशन पढ़ाया करती थी घरों पर, तो उसमें हमने भी पढ़ा। अब आप बताइए कि सर पीटने को दिल चाहेगा या नहीं? ये उनका इल्म दीन है, और बड़े उससे कह रहे हैं हाँ हमने पढ़ा। हमारा ये हालत हमारी हो गई। इस हालत पर मातम कीजिए और रोइए, मुआशरा बिगड़े नहीं तो और क्या हो। जब हम अपने बच्चों को, अपनी औलाद को इस तरीके से छोड़ देंगे कि दीन से कोई ताल्लुक नहीं, अल्लाह का कोई खौफ नहीं, कोई डर नहीं, रसूल की कोई अजमत दिल के अंदर नहीं, इस्लाम का नामो निशान नहीं, तो यही हाल होगा अनार्की का और इंतशार का, जो आज हमारे शहर में और मुल्क में फैला हुआ, यही हाल होगा, बल्कि इससे भी बदतर होगा। साहिब इल्म दीन इंसान को बुराइयों से रोकता है। आप खूब जानते हैं कुरान करीम बुराइयों से रोकने वाली चीज है। पूरा इल्म दीन अखलाकियात से मुताल्लिक है। बेहतरीन अखलाक पैदा करता है बशर्ते के उस पर अमल। ऐसे बेहतरीन अखलाक के जमाने में उनकी मिसाल नहीं मिलती, वो पैदा कर देता है। एक दूसरे की मोहब्बत, मुसलमानों से हमदर्दी, अपनी कौम से अपनी कौम की हमीयत और अपनी कौम से अपनी कौम की खैरख्वाही, अमानत, दियानत, अखलाक, इस तमाम चीजें इसमें दीन से आती हैं। इन इमारतों से नहीं आती, ये जहां पर करोड़ों और अरबों रुपया खर्च कर दिया है तालीम के नाम पर, वहां से नहीं आती। नाराज तो होंगे आप, लेकिन मैं तो साफ बात कहता हूं, उन इमारतों से ये चीजें नहीं आती। ये चीजें आती हैं बोरिए पर, चटाई पर बैठकर पढ़ने वालों से, उनकी खिदमत में कर बैठने वालों को ये चीजें आती हैं। इसलिए बात निकल जाएगी इधर बहुत दूर तक, मैं जो कुछ कहना चाहता हूं वो रह जाएगा, लेकिन इरादा यह है कि मैं इस मौजू को जो अब शुरू कर रहा हूं जरा देर तक बयान करता रहूं, क्योंकि अकाइद का अकीदे का मामला है। अकीदा अल्लाह ताला हमारा दुरुस्त फरमा दे। वो अकीदे तो बिल्कुल हर एक को मालूम है कि अल्लाह पर ईमान हो, रसूल पर ईमान हो, कुरान पर ईमान हो, फरिश्तों पर ईमान हो, अल्लाह की किताबों पर ईमान हो, यौम आखिरत पर ईमान हो, अल्लाह के सामने पेश होने पर ईमान हो, तकदीर पर ईमान हो, ये तो तकरीबन हर मोमिन और हर मोमिना जानते हैं। यानी ईमान मुफस्सल में जिनका जिक्र है वो तो लाजमी है। अगर उनमें से एक की भी कमी हो जाएगी ईमान खतरे में पड़ जाएगा। लेकिन इस वक्त ये मेरी बहस नहीं, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के खुद्दाम जानिसार सहाबाए किराम जिनकी न हम तारीख से वाकिफ हैं, न हम उनके बारे में उनकी खिदमात से वाकिफ हैं, न उनकी वो कुर्बानियां जो उन्होंने इस्लाम के लिए और हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के लिए दी हैं, हम उनसे भी वाकिफ हैं। तो बताइए हमारा अकीदा कैसे बने उनके बारे में, चूंकि राफजियों का जोर है, हमें इल्म नहीं, हमारे बच्चे जाहिल हैं, वो अपनी बातें स्कूलों में उनके जहनों में डालते रहते हैं। साफ कह रहा हूं अगर नाराज ना होना, उनके जहनों में अपनी बातें डालते रहते हैं। उनका जहन साफ है, कोरा है, हमारे बच्चों का जहन इल्म उनके पास है नहीं, जहालत ही जहालत है दीन के मामले में, वो उसे कबूल कर लेते हैं। गलत हो तो कबूल कर लेंगे और सही तो होती नहीं उनके यहां कोई बात। चुनाचे हजरात सहाबा इकराम के सिलसिले में हमारे बहुत से सुन्नी मुसलमानों का अकीदा बिगड़ा हुआ, सुन्नी मुसलमान कह रहा हूं, अहले सुन्नत वल जमात जो है उनका अकीदा, उनमें से अक्सर का अकीदा बिगड़ा हुआ है। बास तो वो है हमारे भाइयों में अहले सुन्नत वल जमात में कि सबसे आला सबसे अफजल हजरत अली करम अल्लाह वजह को समझते हैं, बल्कि यहां तक कि उन्हें खुदा तक और खुदा तक पहुंचा देते हैं, अल्लाह महफूज है। हमारे जाहिल मुसलमान जो अहले सुन्नत वल जमात में से, जरा घूम कर देखिएगा वो क्या कहते हैं। मेरे तो ये तजर्बे की चीज है, मेरा तो ताल्लुक रहता है मसाइल की वजह से ऐसे मुसलमानों से, इसलिए आपको हैरत होगी कि हजरत अली करम अल्लाह वजह को हमारे बहुत से भाई जो जाहिल है मुतलक है, वो ये समझते हैं कि वो तो खुदा थे, अल्लाह महफूज है। बाद उससे नीचे उतरते हैं और ये समझते हैं कि हजरत अली करम अल्लाह वजह अल्लाह ताला की ताकत थे, कुव्वत थे, इतनी कुव्वत किसी को अल्लाह ने नहीं दी, जो गलत है। ये सब किस लिए हुआ, हमारी जहालत की वजह से, कि हम अपने बुजुर्गों का असली मकाम भी न पहचान सके। किसी को पहुंचा दिया खुदा तक अल्लाह ताला महफूज रखे और किसी को गिरा दिया जमीन में, ये तो इस्लाम नहीं है, ये तो मुसलमानों का हाल नहीं होना चाहिए। मुसलमान को अपने अकीदे में पुख्ता होना चाहिए और उसे पूरा इल्म मिलना चाहिए। अकीदे का पूरा पूरा इल्म पहुंचाना वालिदैन की जिम्मेदारी है शरीय और तौर पर, या तो वो खुद पहुंचाए, और अगर खुद इल्म नहीं है तो इंतजाम करें ऐसे लोगों का कि जो सही अकीदे अपनी औलाद को सिखाएं। ये ऐसा फर्ज है कुरान करीम के एतबार से और अहादीस के एतबार से और मसले के एतबार से, ये ऐसा बड़ा फर्ज है कि इसका छोड़ने वाला, इसमें कोताही करने वाला, इसको नजरअंदाज करने वाला जहन्नम का ईंधन बनेगा, अल्लाह महफूज रखे, अल्लाह महफूज रखे। अपनी औलाद, अपने अहल वयाल और अपने मुतालिकीन के अकीदों को अगर सही कराने का इंतजाम नहीं किया, या खुद सही कराएं या किसी को रखें, तो हजरत अल्लाह ताला मेरी जबान की बात को पूरा न करे, जहन्नम का ईंधन बन जाएगा, कुरान करीम से इशारतन मालूम हो रहा है। अपनी तरफ से मैं कोई बात नहीं कहता, इतना अरसा हो गया आपको मालूम है, या कुरान होगा या हदीस होगा, अपनी कोई बात मैं नहीं कहता। हजरात यहां पर तशरीफ फरमाए, हजरात हुफाज, मशहूर आयत है, दो जुमले हैं, یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا. مطلب اس کا یہ ہے کہ اے ایمان والو. کون سے ایمان والو؟ جو صرف حضور کے زمانے میں تھے یا بعد والے بھی؟ آپ خود اس کا فیصلہ کیجیے. یا ایھا الذین آمنوا, جب قرآن کریم فرماتا ہے تو قیامت تک آنے والے مسلمانوں کے لیے ہدایت ہوتی ہے, وہ کسی خاص طبقے کے لیے نہیں ہوتی, خاص زمانے کے لیے نہیں ہوتی, خاص علاقے کے لیے نہیں ہوتی. جب بھی جتنے بھی مسلمان دنیا میں آئیں گے ان سب کے لیے وہ ہدایت, وہ مرد ہو یا عورت, جوان ہو یا بوڑھا ہو, ان سب کے لیے ہدایت. یا ایھا الذین آمنوا, اے ایمان والو, قوا انفسکم واہلیکم نارا, اپنے آپ کو بھی جہنم کی آگ سے بچاؤ, پہلی بات سن لیجئے, اور اپنے اہل و عیال کو بھی بچاؤ. سورہ تحریم میں 28ویں پارے میں آیت موجود ہے کہ خود کو بھی بچاؤ جہنم کی آگ سے. ہر مومن, ہر مومنہ, ہر بالغ, ہر بڈھے بڈھے پر لازم ہے کہ پہلے وہ اپنے آپ کو جہنم کی آگ سے بچائے. جہنم کی آگ میں کیسے گرے گا؟ اللہ تعالی ہم سب کو محفوظ رکھتے ہیں, وہ آپ جانتے ہیں. اور پھر ذمہ داری یہ ہے کہ اپنے اہل و عیال اور اپنے متعلقین, اپنے بال بچے اور اپنی آل اولاد, ان کو بھی بچاؤ, تمہاری ذمہ داری. یاد رکھیے, جماعت کی تشکیل افراد سے ہوتی ہے. ہوائی جماعتیں بنتی ہیں, وہ ہوا میں تحلیل ہو جاتی ہیں. جو جماعت افراد سے بنتی ہے وہ باقی رہتی ہے. جماعت کی تشکیل, کسی بھی تنظیم کی تشکیل افراد سے ہوتی ہے. اور افراد جس قسم کے ہوں گے جماعت بھی ویسی ہی ہوں گی. اگر افراد نیک صالح ہیں جماعت نیک صالح ہوگی, اگر افراد خدا نہ کرے فاسق و فاجر بدکار ہیں, چور ہیں, ڈاکو ہیں, خائن ہیں, جماعت بھی ایسی ہوگی. اسی لیے قرآن کریم نے فرد سازی پر زور دیا ہے کہ افراد پیدا کرو, افراد کو صحیح کرو, جماعت خود صحیح ہو جائے گی. اور اس کی ابتدا گھر سے کی, کہ اپنے گھر کو ٹھیک کرو. جس کا بنیادی طریقہ بتا دیا اس کے اندر کہ پہلے خود ٹھیک ہو جاؤ, گھر والے بھی ٹھیک ہو جائیں گے. ہم خود تو ٹھیک نہ ہوں, خود تو ہم خوب آزادانہ زندگی گزاریں, عیاشیاں کریں اور مستیاں کریں, اور اسی طریقے سے ہم لوگوں کے مال خوب کھائیں, ڈاکے ڈالیں, اور توقع یہ رکھیں ہم کہ ہمارے گھر والے جو ہیں وہ نیک صالح اللہ کے ولی بن جائیں. ہوتا نہیں ہے ویسے, اللہ کو قدرت حاصل ہے. قرآن کریم نے گھر کے افراد سے کام شروع کرایا. ہر گھر میں مومن اگر اس کے اوپر عمل کرنے لگے, کیسی جماعت آئے گی سامنے؟ آپ خود بتائیے, خود فیصلہ کیجئے کیسی جماعت سامنے آئے. 10 سال کے بعد یہ اولاد کے, جن کے ساتھ ماں باپ نے یہ محنت کی ہے, جب یہ اس قابل ہوگی کہ قوم کی باغ ڈور سنبھالے, اعلی درجے کی صالح جماعت ہوگی. اور اگر اس پر عمل نہیں کیا ہے تو پھر آپ جانتے کہ جماعت ایسی ہوگی جیسے آج کل, بلکہ اس سے بھی بدتر ہوگی. کون ہے آج اس ملک کی تعریف کرنے والا پوری دنیا میں؟ ذرا مجھے بتا دیجیے, ہے کوئی؟ کون سا ملک جس میں اکثریت, غالب اکثریت مسلمانوں کی, جس ملک میں غالب اکثریت اللہ کے نام لیوا بندوں کی, اور جس ملک کی غالب اکثریت حضور اکرم صلی اللہ علیہ وسلم کی امت کی, ہے کوئی اس پورے زمانے میں, پوری دنیا میں, کہ اس ملک کی آج تعریف کر رہا ہوں؟ جواب آپ یہ دیں گے کوئی بھی نہیں. بلکہ سب سے زیادہ پست, سب سے زیادہ رسوا ملک اسی کو قرار دیا گیا. کیوں؟ جماعت ایسی نہیں ہے کیونکہ افراد سازی نہیں ہوئی. جو جماعت سامنے آئی ہے, جو پیداوار سامنے آئی ہے, وہ ایسی ہے کہ جس کی تربیت نہیں کی گئی اور اس کے حالات کو درست نہیں کیا گیا, اس کی طرف توجہ نہیں کی گئی. اس لیے جب وہ جماعت سامنے آئے تو پھر یہی منظر سامنے آیا کہ فلاں 40 ارب کھا گیا اور فلاں 40 کروڑ کھا گیا اور فلاں نے اتنی زمین دبا لی, فلاں نے یہ کر لیا, فلاں نے یہ کر لیا. یہ وہی ہے جو ہمارے یہاں ہمارے گھر کے پلے ہوئے ہیں وہاں پہنچے, باہر سے نہیں آئے. بات دور دور چلی جا رہی ہے مگر میں کیا کروں, بات یہ بتانا بہت ضروری ہے تاکہ اللہ تعالی ہمیں سمجھ دے اور اس پر عمل کرنے کی توفیق عطا فرمائے. آج میرے پاس آج تک یہ 2-3 سال کے عرصے میں بے شمار ایسے واقعات آتے ہیں کہ والدین اپنی اولاد کے ستائے ہوئے ہوتے ہیں, ان کی زندگی دوہر ہوتی ہے. اور جب میں پوچھتا ہوں کہ وہ تعلیم یافتہ ہے, اولاد کہ ہاں تعلیم یافتہ ہے, کیا پڑھایا بھائی انہوں نے, بس وہی ڈگری ہیں, شیطانی ڈگری ہیں. تو یہ کیا ہے, وہ کیا ہے, اس میں پڑھا ہے, اس میں پڑھا ہے, وہ ڈگریاں تو ہیں, نتیجہ اس کا یہی ہوگا. دین سے بے خبر رکھا, قرآن سے بے خبر رکھا, اللہ سے بے خبر رکھا, آخرت سے اور قبر سے بالکل غافل رکھا. قصور ان کا اتنا نہیں ہے کہ جتنا ماں باپ کا ہے. کیوں انہوں نے غافل رکھا؟ یہ پیداوار ہمارے سامنے آ گئی. 50 سال کی میں جو پیداوار سامنے آئی ہے مختلف دھائیوں میں, کیونکہ ہر 10 سال کے بعد نئی پود سامنے آ جاتی ہے. یہ 5 پودے اور 5 نسلیں ہمارے سامنے آ چکی ہیں. جو پہلی نسل تھی جو تاسیس سے پاکستان بننے کے وقت آئی تھی, ان کا حال دیکھیں. وہ پروردہ تھے ان ماں باپ کے کہ جن کے اندر دین کا درد تھا اور وہ اس کا خیال رکھتے. پھر حالات بگڑنے لگے, حتیٰ کہ اب یہ نسل سامنے آئی کہ جس نے قومی خزانے کو تباہ و برباد کر دیا اور ملک کو دیوار کے بنا دیا, وہ نسل سامنے آئی. آگے کیا ہوتا ہے اللہ ہی بہتر جانتا ہے. تو اس لیے ہم میں سے ہر ایک کی یہ ذمہ داری ہے کہ اپنی اولاد, اپنے گھر والے, اپنے متعلقین, ان کو علم دین پہنچانے کی فکر کریں اور سب سے پہلے ان کے عقیدوں کو درست کرنے کی فکر کریں. چاہے تو خود درست کریں اگر علم رکھتے ہیں, ورنہ پھر ایسے شخص کا انتظام کریں کہ جو یہ کام کرے. یہ فرائض میں سے ہے, ذمہ داریوں میں سے ہے. اس کے اندر کوتاہی ہوگی تو میں نے ابھی بتا دیا کہ قرآن کریم سے اشارتاً معلوم ہو رہا ہے کہ جہنم کا ایندھن بن جائیں گے. یہ چند روزہ دنیا کو درست کرنے کی خاطر جہنم کا ایندھن بن جانا گوارا ہے. بات جہاں سے چلی تھی حضرات صحابہ کرام کے سلسلے میں, خود ہمارے اہل سنت والجماعت صحیح عقیدے سے واقف ہیں. وہ عقیدہ جو قرآن کریم کے اندر مذکور ہے, وہ عقیدہ جو حضور اکرم صلی اللہ علیہ وسلم نے صحابہ کرام کے حق میں بیان کیا, ہم بالکل واقف ہیں. بس اندھوں کی طرح جو کسی نے بات کر دی ہم نے قبول کر لی, جس کی مثال میں نے ابھی آپ کو دی. اس لیے آج تو میں صرف اتنی بات پر کفایت کروں گا کہ عقیدہ ہمیں یہ رکھنا چاہیے جو حدیثوں سے اور قرآن کریم سے ثابت ہے کہ صحابہ کرام میں سب سے افضل, سب سے اونچے مرتبے کے صحابی حضرت ابو بکر صدیق ہیں. صحابہ تو الگ رہے پوری مخلوق میں انبیاء کرام کے بعد تمام انسانوں میں جو اس امت کے ہوں یا ان سے پہلی امتوں کے ہوں، تمام انسانوں میں انبیاء کرام کے بعد حضرت صدیق اکبر کا مرتبہ ہے رضی اللہ تعالی. ہو سکتا ہے کہ آپ کو یہ بات معلوم ہو لیکن ہمارے بچوں کو معلوم نہیں. کاش آپ یہ بات جا کر سنا لیں. دلیل ولیل میں ابھی بیان نہیں کر رہا، میں تو سرسری سا عقیدہ بتا رہا ہوں. اللہ نے توفیق دی تو اگلی مجلسوں میں اس کو تفصیل سے عرض کروں گا. اس کے بعد نمبر ہے حضرت فاروق اعظم رضی اللہ تعالی عنہ کا، حضرت عمر ابن خطاب. یعنی انبیاء کرام کے بعد تمام انسانوں میں اور صدیق اکبر کے بعد حضرت فاروق اعظم سب سے اعلی، سب سے افضل، سب سے اونچے مرتبے میں ہے اللہ کے. حدیثوں میں اس کی تشریح آئی. ان کے بعد مرتبہ ہے حضرت عثمان غنی رضی اللہ تعالی عنہ کا، جو خلیفہ ثالث تیسرے خلیفہ ہیں، وہ تیسرے نمبر پر. چوتھے نمبر پر حضرت علی کرم اللہ وجہ. یہ اہل سنت والجماعت کا متفقہ عقیدہ ہے. اس میں ادھر ادھر کچھ نہیں ہو سکتا کہ ہم حضرت علی کو سب سے پہلے لے جائیں اور صدیق اکبر کو بعد میں لے آئیں، ہماری اختیار میں نہیں. اس سلسلے میں میں صرف حضرت علی کا ہی ایک فرمان، آپ حضرت علی کا ہے غالباً یا حضرت عمر کا یاد نہیں رہا، ایک فرمان ذکر کیے دیتا ہوں. فرمایا انہوں نے کہ صدیق اکبر اپنی وہ رات جو حضور اکرم صلی اللہ علیہ وسلم کے ساتھ غار ثور میں ہجرت کے وقت گزاری تھی، مجھے دے دیں اور میری عمر بھر کے اعمال صالحہ لے لیں، اس کے عوض میں لے لیں ایک رات. کتنی عظیم رات تھی، آپ کو تو معلوم ہوگا کہ کیسی ہجرت کے وقت کیا کیا واقعات پیش آئے. چوتھے نمبر پر حضرت علی کرم اللہ وجہ. ان کے بعد چھ صحابہ اور ہیں، ان سب کو ملا کر اشرہ مبشرہ کہا جاتا ہے. ان چار کے بعد نمبر ہے ان چھ صحابہ کا، حضرت عبد الرحمن ابن عوف، حضرت طلحہ ابن عبید اللہ، حضرت زبیر ابن عوام، حضرت سعید ابن زید، اور دو اور ہیں بتا دیں گے بعد میں. ان چھ کا نمبر، تمام صحابہ کرام میں یہ چھ آدمی افضل ہیں ان چار کے بعد. اور صحابہ کرام میں افضل ہونے کا مطلب یہ ہے کہ تمام امت میں سب سے افضل ہیں. ان کے بعد پھر فضیلت ملتی ہے حضرت ان صحابہ کرام کو جو غزوہ بدر میں حضور علیہ الصلوۃ والسلام کے ساتھ تھے، اور وہ 313 ہیں. ان کے نام لکھے ہوئے ملتے ہیں. بعض حضرات نے اسماء البدریین کے نام سے کتابیں بھی چھاپ دی. وہ 313 حضرات صحابہ کرام جو اسلام کے سب سے پہلے جہاد میں، جو غزوہ بدر ہے، اسلام پر جان دینے کے لیے اور حضور اکرم صلی اللہ علیہ وسلم پر قربان ہونے کے لیے میدان میں آئے تھے، اور اللہ نے ان کو محض اپنے فضل و کرم سے فتح مبین عطا فرمایا. ان کا نمبر ہے. ان 10 صحابہ کے بعد جن کا ذکر گزر گیا، ان حضرات کا نمبر ہے. یہ بڑے فضیلت والے، یہ صرف اس امت کے اندر ہی نہیں، حدیث بخاری کے اندر آ رہا ہے کہ اس غزوہ بدر میں ملائکہ کرام فرشتے بھی آئے، اور خود قرآن کریم نے اس کو ذکر کیا کہ اس غزوے اور اس جہاد میں ہم نے فرشتوں کا لشکر بھیجا تھا، 1000 فرشتوں کا لشکر آیا. ये भी इन्होंने भी उसके अंदर जंग की फरिश्तों ने कुफार के खिलाफ उन्होंने जंग की हुजूर की हिमायत में और मुसलमानों की हिमायत लंबा किस्सा है हदीस बुखारी के अंदर आया कि हजरत जिब्राइल अलैहि सलात वसलाम ने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम से दरियाफ्त किया कि आप ग़ज़वे बद्र में शरीक होने वाले खादिमों को क्या समझते हैं उनका आपके यहां क्या मर्तबा है आपने फरमाया कि वो इस उम्मत में सबसे अफजल और ये चारों खुलाफा जो है ये भी थे उसमें कि इस उम्मत में सबसे अफजल बल्कि ये दस आदमी जो गुजरे हैं अशरा मुबशरा वो इसमें थे हजरत जिब्राइल ने फरमाया कि आसमान के फरिश्तों में सबसे अफजल वो करार दिए गए हैं कि जो ग़ज़वे बद्र में आए थे गोया इंसानों में भी वो अफजल और वहां फरिश्तों में वो अफजल तो फिर इनका नंबर और उनके बाद दूसरा जिहाद हुआ है ग़ज़वे उहद उसमें शरीक होने वालों का नंबर और उसमें 700 मुसलमान थे जो शरीक हुए थे फिर नंबर है ग़ज़वे हुदैबिया में शरीक होने वालों का और कुरान करीम में सूरह फतह जो नाजिल हुई वो इसी वाकये में नाजिल हुई इन्ना फतहना लका फतहम मुबीना ये पूरी सूरत इसी वाकये में नाजिल हुई फिर उनका नंबर और उनकी तादाद 1400 थी या 15 थी बस हजरत इसके बाद नंबर है वो है फतेह मक्का में शरीक होने वालों का कुरान करीम ये बात बता रहा है ला यस्तवी मिनकुम मन अनफक मिन कबल फतेह व कातल उलाए का आजम दरजतन इंद अल्लाह सहाबा किराम की दो किस्में की कुरान करीम ने इस आयत में एक वो कि जो फतेह मक्का से पहले इस्लाम लाए और उन्होंने जिहाद किया और अल्लाह की राह में खूब खर्च किया और दूसरे वे जो मक्के के फतह होने के बाद इस्लाम लाए तो कुरान करीम फरमाया ला यस्तवी मिनकुम मन अनफक मिन कबल फतह व कातल जिन तुम में से जिन्होंने फतह मक्का से पहले अल्लाह की राह में कुछ खर्च किया है या किताल और जिहाद किया है उनके बराबर वो नहीं हो सकते कि जो फतह मक्का के बाद ये काम करे खुद दो किस्में कर दी इसलिए बस यहां पर खत्म हो गया मामला अब आगे सहाबियत की फजीलत तो मिलेगी और हजरात को लेकिन उसके अलावा और कोई फजीलत नहीं मिलेगी ये तरतीब मैंने जरा मुख्तसर तरीके से आपके सामने अर्ज कर दी इसको महफूज रखें और अपने घर जाकर अपने बच्चों को और अपनी औरतों को सिखाएं अपनी बेटियों को बताएं इसलिए कि उन बेटियों को वो लड़कियां कि जो दूसरे मसलक की उनके साथ होती हैं इगवा कर देती हैं मजलिसों में ले जाती हैं आजादारी में ले जाती हैं सुन्नी बच्चियों और वो बेचारी नावाकिफियत की वजह से चली जाती ये मैंने मौके की मुनासिबत से इतनी सी बात कही तफसील इंशाअल्लाह अगर अल्लाह ताला ने तौफीक दी तो फिर इसको ज्यादा तफसील के साथ अर्ज करूंगा मुझे बात जो अर्ज करना है वो सिर्फ इतनी सी अर्ज करना है कि ये अशरा जो मुहर्रम का चल रहा है और इसकी दसवीं तारीख हमारे यहां के एतबार से जुमेरात को है उस जुमेरात को यौम आशूरा कहा जाता है दसवीं तारीख को यौम आशूरा कहते हैं इस यौम आशूरा की फजीलत हदीसों में आई है न इस वजह से कि इसमें हजरत हुसैन रजी अल्लाह तआला शहीद हुए इस वजह से नहीं बल्कि आपकी शहादत से तकरीबन 50 साल पहले हुजूर अलैहिस्सलातु वस्सलाम ने यह फजीलत बयान कर दी आपकी वफात के तकरीबन 52 साल के बाद यह वाकया पेश आया है तो बस इससे अंदाजा लगा लीजिए कि जो कुछ भी आशूरे की फजीलत को जोड़ा जाता है हजरत हुसैन रजी अल्लाह ताला अन्हों के वाकये से वो सही नहीं है इस वाकये के पेश आने से पहले ही आपने हदीसों में बयान कर दिया فضیلتیں تو اس کی بہت وہ اس کے اس سے متعلق باتیں تو بہت ہیں, لیکن ہمیں کیا کرنا چاہیے اس میں؟ اس سلسلے میں حضرت جو حدیث شریف کے اندر آیا ہے وہ بتا دیتا ہوں. اللہ تعالی ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے. ایک تو یہ آیا ہے کہ اس دن میں روزہ رکھنا چاہیے, لیکن آپ نے تمنا فرمائی تھی کہ اگر میں اگلے سال زندہ رہا تو ایک دن پہلے یا ایک دن بعد کا ملا کر روزہ رکھوں گا دو دن کا. لہذا دو روزے رکھنا سنت ہے, یا تو نو اور دس کا روزہ رکھ لیا جائے یا دس اور گیارہ کا روزہ رکھ لیا جائے, یہ مستحب ہے. اور اس کی فضیلت میں آپ نے یہ فرمایا کہ جو شخص یہ روزہ رکھے گا تو اللہ تعالیٰ اس کے ایک سال کے گناہ معاف فرما دے گا, سال بھر کے گناہ معاف ہو جائیں گے ایک روزہ رکھنے. ایک تو یہ کام ہے, آپ نے بھی روزہ رکھا ہے, یہ صحابہ کرام نے بھی یہ روزہ رکھا ہے, دوسرے اولیاء اور تمام متقی حضرات یہ روزہ رکھتے رہے. ایک تو یہ کام ہے. دوسرا کام جو آپ نے بیان فرمایا دسویں تاریخ کو, وہ یہ ہے کہ ہر شخص اپنی وسعت کے مطابق گھر والوں کے کھانوں میں کچھ توسع کر لے, کھانے میں توسع کر لے, یعنی اپنی وسعت اور طاقت کے مطابق گھر والوں کو اچھا کھانا کھلا دے. پہلے اگر دال روٹی کھلاتا تھا تو آج گوشت روٹی کھلا دے, پہلے اگر گوشت روٹی کھلاتا تو آج پلاؤ زردہ کھلا دے, اچھا کھلا دے, پیٹ بھر کے کھلا دے. اور فرمایا کہ جو شخص ایسا کرے گا تو اللہ تعالیٰ سال بھر تک اس کی روزی میں فراخی عطا فرماتا رہے گا. یہ دو کام ہیں جو حدیث کے اندر آئے. اس سے زیادہ جو کچھ ہم کریں گے بس سمجھ لیجئے اس کا انجام کیا ہوگا. ایسی چیزوں سے بچنا چاہیے کہ جس سے ہماری آخرت تباہ و برباد ہو. اللہ کے یہاں ہماری گردن پکڑی جائے, بچنا چاہیے. یہ دو کام ہیں ایسے, ایک تو وہ ہے کہ جس سے ہمارے گناہ معاف ہوتے ہیں, دوسرا یہ ہے کہ جس روزی کے پیچھے ہم مارے مارے پھرتے ہیں اور 24 گھنٹے میں سے 16 گھنٹے بلکہ اس سے بھی زیادہ اس کے پیچھے لگے رہتے ہیں اور پھر بھی کامیاب نہیں ہوتے. یہ ایک بہترین نسخہ آپ نے عطا فرما دیا کہ اس دن اپنی وسعت کے مطابق قرض وغیرہ کسی سے لینا نہیں, جتنے اللہ نے دیا ہے اسی کے اندر وسعت سے اپنے گھر والوں کو کھانا کھلا دو. اگر اللہ نے وسعت دی ہے تو پاس پڑوس والوں کو بھی کھلا دو, اور وسعت دی ہے تو غریبوں اور فقیروں کو بھی کھلا دو, لیکن یہ تو ہونا ہی چاہیے کم سے کم کہ گھر والوں کو کھلا دو. اور سال بھر تک اللہ تعالیٰ اس کی روزی میں فراخی عطا فرمائے گا, یعنی آسانی سے روزی ملتی رہے گی, کسی کا دست نگر نہ ہوگا, محتاج نہ ہوگا, اور اللہ تعالیٰ اس کے روزی میں تنگی نہیں کرے. یہ دو کام تھے, اس پر عمل کر لینا چاہیے, بہت آسان ہے. اللہ تعالیٰ مجھے بھی عمل کی توفیق عطا فرمائے, آپ حضرات کو بھی عمل کی توفیق عطا فرمائے. اس کے علاوہ جتنی چیزیں ہیں وہ سب بندوں کی ایجاد کردہ ہیں جن کا اللہ اور رسول سے کوئی تعلق نہیں. خوب سمجھ لیجیے آپ, اللہ اور رسول کی باتوں سے کوئی تعلق نہیں, بندوں نے اپنے طور پر ایجاد کر لیا اور کر رہے ہیں. تفصیل آپ خوب جانتے ہیں, میں تو اتنی بتا بھی نہیں سکتا. بس دعا کریں کہ اللہ تعالی ہم سب کو اس پر عمل کرنے کی توفیق عطا فرمائے, اور اللہ رب العزت ہمارے گناہوں کو معاف فرمائے, اور حضور اکرم صلی اللہ علیہ وسلم کے طریقے پر عمل کرنے کی توفیق عطا فرمائے. دعا کریں کہ اللہ تعالی ہمیں, ہمارے اہل و عیال کو اور ہمارے بھائیوں کو صراط مستقیم پر چلنے کی توفیق عطا فرمائے, اور اللہ تعالی گمراہی کے راستوں سے ہم سب کی حفاظت فرمائے. برحمتک یا ارحم الراحمین.